नूर वाली नूर वाली नूर वाली किताब कुरान मेरा नूर वाली किताब कुरान मेरा नूर वाली किताब।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन अम्मा बादु फ़ाऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम। प्यारे बच्चों, मिलकर दुरूद पाक पढ़ते हैं। सलातु वस्सलामु अलैका या रसूलल्लाह,
सलातु वस्सलामु अलैका या रसूलल्लाह,
अला आलिका व असहाबिका या हबीबल्लाह,
व अला आलिका व असहाबिका या हबीबल्लाह,
सलातु वस्सलामु अलैका या नबीय्यल्लाह,
सलातु वस्सलामु अलैका या रसूलल्लाह,
व आलिका व असहाबिका या नूरल्लाह। प्यारे बच्चों, अल्लाह पाक के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जिसके पास मेरा जिक्र हुआ, जिसके पास मेरा जिक्र हुआ और उसने मुझ पर दुरूद पाक नहीं पढ़ा, अल्लाह पाक के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, उसने जन्नत का रास्ता छोड़ दिया है। अस्तग़फिरुल्लाह। तो हमें अपने आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद पाक पढ़ना चाहिए। जब भी प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम का नाम आए, दुरूद पाक पढ़ने का एहतमाम करना चाहिए, ज़रूर पढ़ना चाहिए। एक मरतबा पढ़ लेते हैं, सल्लु अलल हबीब सल्लल्लाहु तआला अलैहि व आलिहि व बारक वसल्लम। प्यारे बच्चों, एक मरतबा फिर आपके सामने मौजूद हैं प्रोग्राम लिए, और हमारे प्रोग्राम का नाम है नूर वाली किताब। इस प्रोग्राम के अंदर मुख्तलिफ सेगमेंट्स लेकर आते हैं, कुरान पाक पढ़ने के कवायद के बारे में आपको बताते हैं, कुरान की हिस्ट्री के बारे में हम जानते हैं, और आखिर में एक ज़बरदस्त सा मुकाबला होता है। आज भी एक मुकाबला होगा जिसमें आपको कुछ पहचानना होगा। अब क्या पहचानना होगा, इसके लिए आपने प्रोग्राम आखिर तक देखना है और फिर देखना है कि जो मुकाबला होने वाला है उसमें कौन सी टीम अच्छी पहचान करती है और जवाबात दुरुस्त देती है। तो हम बढ़ते हैं अपने प्रोग्राम की जानिब। हमारे प्रोग्राम का पहला सेगमेंट है तजवीद क्लास।
नूर वाली किताब।
प्यारे बच्चों, इस सेगमेंट के अंदर सबसे पहले आपको कुरान पाक की तिलावत सुनाते हैं, और फिर हम तजवीद के किसी न किसी एक या दो रूल के बारे में इंशाल्लाह जानने की कोशिश करेंगे। जी दुआन भाई।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والنجم إذا هوى ما ضل صاحبكم وما وما ينطق عن الهوى إن هو إلا وحي يوحى علمه شديد القوى وهو بالأفق الأعلى ثم دنا فتدلى فكان قاب قوسين أو أدنى فأوحى إلى عبده صدق الله العظيم
سبحان الله। अल्लाह करीम बरकत अता फरमाए, कुरान पाक की तिलावत मज़ीद सुनने की तौफीक अता फरमाए, कुरान पाक की बरकतों से हम सबको मालामाल फरमाए। प्यारे बच्चों, अभी जिन आयात की तिलावत आपने सुनी है ये आपके सामने बोर्ड पर नज़र आ रही हैं। आज मैंने आपको उन कवायद के बारे में बताना है जिनमें गुन्ना नहीं होता। एक है नून साकिन और एक है तनवीन, इसी तरह एक है मीम साकिन। नून साकिन क्या होता है? नून के ऊपर जज़म होती है तो उसे कहते हैं
नून साकिन।
ये देखें, अभी आपको दिखाता हूँ, ये रहा नून और नून के ऊपर क्या है? जज़म। ये जज़म है ना, इसका एक नाम जज़म है और एक नाम साकिन भी है, लेकिन ज़्यादा मशहूर नाम क्या है? जज़म। तो जिस हर्फ के ऊपर भी ये छोटी सी अलामत आ जाती है ना, दाल की तरह ये छोटी सी अलामत यानी जज़म, तो उसका नाम हो जाता है साकिन। नून के ऊपर आ गई तो नून
साकिन,
मीम के ऊपर आ गई तो मीम
साकिन,
और दाल के ऊपर आ गई तो
दाल साकिन।
लेकिन ये तो खुद दाल की तरह छोटी सी, लेकिन ये दाल नहीं है, ये दाल की तरह है लेकिन दाल
नहीं।
हाँ, दाल तो पूरा एक लेटर, एक हर्फ है, ये एक अलामत है, साइन है ये जज़्म का। तो जब भी नून के ऊपर जज़्म आ जाए तो नून साकिन, और मीम के ऊपर जज़्म आ जाए तो मीम
साकिन।
ये पहचान है, आज हमने नून साकिन और मीम साकिन समझना है, ये याद रख लें। नून के ऊपर जज़्म
नून साकिन,
और मीम के ऊपर जज़्म
मीम साकिन।
बार बार इसलिए रिपीट करा रहा हूँ ताकि याद हो जाए। किड्स मदनी चैनल के नाज़रीन, आप भी याद कर लें, नून के ऊपर जज़्म
नून साकिन
और मीम के ऊपर जज़्म
मीम साकिन।
इतना तो पक्का हो गया। अब है तनवीन। तनवीन कहते हैं दो ज़बर दो ज़ेर दो पेश को। ये देखें, ये दो ज़ेर है ना, एक ज़ेर एक ज़बर एक पेश नहीं, वो तो हरकत होती है। जब भी दो ज़बर देखें कहीं, दो ज़ेर देखें कहीं, ये रहा दो ज़ेर, कहीं दो पेश देखें ये रहा दो पेश, तो आप समझ लें कि ये है तनवीन। तो तनवीन किसे कहते हैं? दो ज़बर
दो ज़ेर दो पेश।
क्या नाम है इनका?
दो ज़बर
नहीं, इनका नाम है तनवीन। हाँ, दो ज़बर दो ज़ेर दो पेश का नाम
तनवीन,
दो ज़बर दो ज़ेर दो पेश का नाम
तनवीन।
इतना याद हो गया, ये तो आसान है ना। नून साकिन, मीम साकिन और तनवीन। नून साकिन के बेटा चार कवायदे हैं, चार रूल्स हैं, और मीम साकिन के तीन कायदे हैं। नून साकिन और तनवीन के चार, और मीम साकिन के तीन, कितनों का टोटल? सात। नून साकिन के जो चार कायदे हैं ना, उनमें से एक कायदा ऐसा है वहाँ पे नून साकिन और तनवीन में गुन्ना नहीं होता। इसी तरह जो मीम साकिन है ना, उसके तीन कायदे हैं, अभी आपको मैंने बताया, उनमें से एक कायदा ऐसा है कि उसमें गुन्ना नहीं होता। तो इनमें गुन्ना नहीं होता, एक हो गया मीम साकिन का और एक हो गया नून साकिन और तनवीन का। तो कायदा क्या है देखें भाई, जब भी आप मीम साकिन के बाद, ये रहा मीम साकिन, मीम के ऊपर जज़्म मीम साकिन, जब भी आप मीम साकिन के बाद देखें कि बा लिखा हुआ है नहीं, मीम लिखा हुआ है एक और नहीं, जब भी आप देखें कि मीम साकिन के बाद बा भी नहीं है, मीम साकिन के बाद मीम भी नहीं है, आप समझ जाएं कि इस मीम साकिन में गुन्ना
नहीं
करना। इसीलिए अभी दुआन भाई ने पढ़ा था ना, तो यहाँ मीम साकिन में इन्होंने गुन्ना नहीं किया था, क्योंकि इनको कायदा याद है, पढ़ते हुए इन्होंने कायदे के मुताबिक पढ़ा और यहाँ पे गुन्ना नहीं किया। अब आपने भी कायदा सीख लिया है, अब आप भी इस तरीके से पढ़ेंगे तो इंशाल्लाह आप भी गुन्ना नहीं करेंगे, और फिर आप जब गुन्ना नहीं करेंगे तो फिर आप दुरुस्त पढ़ेंगे। तो ये कायदा हो गया मीम साकिन का। और नून साकिन और तनवीन का कायदा क्या है ये देखें, ये रहा नून साकिन। अब नून साकिन का थोड़ा सा मुश्किल है, मुश्किल नहीं है, हरूफ ज़्यादा है इसलिए मुश्किल है। नून साकिन के बाद या तनवीन के बाद आप देखें कि छः हरूफ आने चाहिए, कोई से छः हरूफ में से कोई सा एक, हमज़ा हा ऐन हा गैन खा, आप में से किसको याद है? अरे माशाल्लाह माशाल्लाह, सबको याद है माशाल्लाह, सुबहानअल्लाह, अल्लाह करीम आपको बरकत दे। किड्स मदनी चैनल के नाज़रीन देख लें भाई, यहाँ पे कितने सारे बच्चों को, बोले कितने सारे क्या, सभी को हरूफ़ हल्किया याद है। इनका नाम है हरूफ़ हल्किया, हमज़ा हा ऐन हा गैन खा। तो देखिए इनको याद है, इन्होंने याद किया है, पढ़ा है, सीखा है, तो याद है। इस प्रोग्राम में आपको भी समझाया जा रहा है, सिखाया जा रहा है, आपने भी याद कर लेने, अभी आप आसानी से याद कर लेंगे। तो कच्चा कौन सुनाएगा? आपसे सुनते हैं, माइक दीजिएगा उनको, सीधा से दीजिए, बैठ के सुना दें, बैठ जाए, बैठ जाए, शाबाश।
हमजा हा ऐन हा गैन खा।
दोबारा,
हमजा हा ऐन हा गैन खा।
अच्छा, हमजा हा है या हमजा हा है?
हमजा
हा है। अच्छा, उसके बाद ऐन ऐन के बाद क्या है? हमजा ऐन। अच्छा, ऐन हा है, फिर ठीक है। देखें, एक है हमजा, उसके बाद हा, हमजा हा, ऐन के साथ हा कह दें, ऐन के साथ आप क्या कहें?
हा,
हमजा हा, या हा नहीं कहना, उसके बाद ऐन हा, या हा कहना, हमजा हा
ऐन हा गैन खा।
प्रैक्टिस करनी है आपने भाई, हा और हा को मिक्स नहीं करना, हा को हा की तरह नहीं पढ़ना और हा को हा की तरह नहीं पढ़ना। تو آپ دیکھیں کہ نون ساکن کے بعد یا تنوین کے بعد یہ جو چھ حروف ابھی ہم نے یاد کیے ہیں ان میں سے کوئی حرف آ جائے تو یہاں نون ساکن میں بھی غنہ نہیں ہوگا. اب آپ مجھے بتائیں نون ساکن کے بعد کیا وہ جو چھ حرف ہم نے یاد کیے تھے کوئی حرف آ رہا ہے یہاں پہ؟ کون سا حرف آ رہا ہے؟ ہاں ہاں نظر تو آ رہا ہے یہاں پہ، یہ رہا ہا آ رہا ہے، اس لیے یہاں پہ غنہ نہیں کریں گے. اب اتنا تو آسان ہے، نام بتا دو ان کے، بتا دو نا. میم ساکن میں یہ ہو کہ نہ با آئے نہ میم آئے میم ساکن کے بعد، تو اس قاعدے کا نام ہے اظہار
شفوی،
اور اس قاعدے کا نام ہے نون ساکن اور تنوین والے
اظہار.
آپ کو یاد ہے ماشاء اللہ، اور آپ ماشاء اللہ کڈز مدنی چینل کے ناظرین کو بھی سکھا رہے ہیں سمجھا رہے ہیں. تو ان باتوں کو آپ نے فوکس کرنا ہے، اور خاص طور پہ اس بات کا خیال رکھنا ہے کہ اظہار میں اور اظہار شفوی میں غنہ بالکل بھی
نہیں کرنا.
اس کے علاوہ نون ساکن اور تنوین کے اور میم ساکن کے جتنے قاعدے ہیں ان میں غنہ کرنا ہوتا ہے، اور ایک جگہ تو اخفا کرنا ہوتا ہے، وہ انشاءاللہ آپ کو کسی اور سیگمنٹ میں بتائیں گے. تو ایسی انٹرسٹنگ باتیں اس کے لیے آپ پروگرام دیکھتے رہیں گے تو آپ کی معلومات میں اضافہ ہوتا رہے گا. پیارے بچوں، اب ہم بڑھتے ہیں اپنے اگلے سیگمنٹ کی جانب، اور اس کا نام ہے قرآن ہسٹری. پیارے بچوں، اس سیگمنٹ کے اندر ہم قرآن پاک کی جو پوری ہسٹری ہے اس کو ڈسکس کر رہے ہیں. اور یاد ہے لاسٹ ٹائم ہم نے یہ سنا تھا کہ قرآن پاک کو سمجھنے کے لیے تفسیر پڑھنا ہوگی، اور پھر یہ بھی ہم نے سنا تھا کہ تفسیر جو آپ نے پڑھنی ہے ان میں کن کن باتوں کا خیال رکھنا ہے. یاد ہے نا، پانچ پوائنٹس ہم نے سنے تھے کہ پانچ باتوں کا آپ نے خیال رکھنا ہے. تو آج میں آپ کو ایک بہت خوبصورت اور بہت اچھی تفسیر کے بارے میں بتانے والا ہوں کہ جب آپ اس کو پڑھیں گے نا تو آپ کو آسان لگے گا، اور آپ کہیں گے واہ اتنی پیاری تفسیر، اس تفسیر کے ذریعے تو میں آسانی سے قرآن پاک سمجھ سکتا ہوں. آپ بچے ہیں نا، چھوٹے چھوٹے بچے ہیں، تو جو چھوٹے بچے ہوتے ہیں ان کے لیے تو آسان الفاظ ہونے چاہیے، مشکل الفاظ سمجھنے میں تھوڑی سی پرابلم ہو جاتی ہے، مشکل لگتا ہے. لیکن بچے آسان آسان پڑھیں گے، اپنے علم میں اضافہ کرتے رہیں گے، پھر مشکل بھی سمجھ سکتے ہیں. لیکن اگر وہ آسان بھی نہیں سنیں گے، آسان جو لفظ لکھے ہیں وہ بھی نہیں پڑھیں گے، تو پھر بعد میں مشکل لفظ بھی وہ نہیں پڑھ سکتے، بلکہ جو آسان ہے وہ بھی بچوں کو کیا لگے گا بعد میں؟
مشکل
لگے گا. تو آج اس تفسیر کے بارے میں میں نے آپ کو بتانا ہے، اس تفسیر کا نام ہے سیرات الجنان. میرے ساتھ ریپیٹ کر لیں، سیرات
الجنان.
سیرات الجنان. اب آپ سے پوچھوں کیا نام ہے؟ کیا نام ہے؟
سیرات الجنان.
چلیں اب دیکھتے ہیں یہ ان بچوں کی آواز زیادہ یا ان بچوں کی، ٹھیک ہے؟ کیا نام ہے؟
سیرات الجنان.
بہت زیادہ ہو گئی آواز بھائی، ماشاء اللہ، اب تو نام یاد ہو گیا ہوگا آپ کو، بلکہ آپ نے اتنا تیز کہا ہے کہ کڈز مدنی چینل کے ناظرین کو بھی شاید نام یاد ہو گیا ہو. یاد کر لیں اس تفسیر کا نام، سیرات الجنان. کیا مطلب؟ قرآن پاک سمجھنا ہے، سیرات الجنان پڑھنا ہے. قرآن پاک اگر سمجھنا ہے تو سیرات الجنان آپ نے پڑھنی ہے، اس کتاب کا آپ نے مطالعہ کرنا ہے. اس کی کچھ اسپیشلٹیز ہیں سیرات الجنان کی. اس تفسیر کے اندر نا قرآن پاک کے دو دو ترجمے اردو میں لکھے ہوئے ہیں، ایک ترجمہ امام اہل سنت اعلیٰ حضرت کا ترجمہ بھی اس کے اندر ایڈ ہے، اس کا نام ہے کنز الایمان، اور ایک ترجمہ مفتی قاسم صاحب نے لکھا ہے آسان کر کے، اور بھی آسان کر کے، اس ترجمے کا نام ہے کنز الارفان. یعنی مختصر یہ کہ اس تفسیر میں قرآن پاک کے دو دو ترجمے ہیں، یعنی دو ترجموں کے ذریعے سے آپ آسانی سے قرآن پاک کو سمجھ سکتے ہیں. آپ نے ایک ترجمہ پڑھا، آپ کو کچھ مشکل لگ رہا ہے، آپ دوسرا والا ترجمہ پڑھ لیں، وہاں سے آپ کے لیے آسان ہو سکتا ہے. آپ نے دوسرا پڑھا، اس میں ہو سکتا ہے مشکل لگ رہا ہو، آپ اوپر والا ترجمہ پڑھ لیں پہلا والا، تو وہاں پہ آپ کی ہیلپ ہو سکتی ہے، آپ کے لیے آسان ہو سکتا ہے. تو دو دو ترجمے دیے ہوئے ہیں، اس کی ایک خاص بات یہ ہے. دوسری خاص بات کیا ہے؟ دوسری خاص بات یہ ہے کہ یہ جو تفسیر ہے نا بہت شارٹ نہیں ہے. جو چیز بہت شارٹ ہوتی ہے نا تو سمجھنے میں مشکل ہوتا ہے. آپ بچے ہیں نا، بڑے تو پھر بھی شاید تھوڑا سمجھ لیں، لیکن بچوں کو تو بہت مشکل ہوتا ہے. اور اسی طرح جو تفسیریں بہت بڑی بھی نہیں ہے، بہت ساری، اتنی موٹی ایسا بھی نہیں ہے کہ اتنی ساری تفسیر ہو ہو یہ تو میں کیسے پڑھوں گا، نہیں، بلکہ درمیانی ہے. کیسے تفسیر ہے؟ نہ بہت بڑی اور نہ بہت چھوٹ. تیسری خاص بات کیا ہے اس تفسیر کی؟ تیسری بات یہ ہے کہ اس میں قرآن پاک کی جب تفسیر بیان ہو رہی ہے نا، تو قرآن پاک کی جیسی آیات ہیں اس کے متعلق، اس کے مطابق شرعی مسئلے بھی بیان کیے گئے ہیں. بھائی شرعی مسئلے کیا ہوتے ہیں؟ شرعی مسئلے یہ ہیں، جیسے آپ نماز پڑھتے ہیں تو نماز پڑھنے میں رکوع میں غلطی نہیں ہونی چاہیے، سجدہ صحیح ہونا چاہیے. اسی طرح لوگ حج پہ جاتے ہیں تو طواف میں غلطی نہیں ہونی چاہیے، شیطان کو کنکریاں مارتے ہیں وہاں پہ غلطی نہیں ہونی چاہیے، اس کے مسئلے کیا ہیں، صحیح طریقے سے عمل کیسا ہوگا، اور روزہ رکھتے ہیں نا تو صحیح ٹائم کیا ہے روزہ بند کرنے کا، روزہ کھولنے کا، کیا ہم سے غلطی نہیں ہونی چاہیے، تو ان تمام باتوں کو کہتے ہیں شرعی مسائل۔ کیا کہتے ہیں ان کو؟ تو یہ تمام کے تمام جو شرعی مسائل ہیں یہ بھی اس تفسیر کے اندر بیان کی، یعنی کتنی اچھی بات ہے کہ آپ قرآن پاک تو پڑھ رہے ہیں، اس کی تفسیر پڑھنے کے ساتھ ساتھ آپ شرعی مسائل بھی سیکھ رہے ہیں، نماز کے بارے میں، روزے کے بارے میں، حج کے بارے میں باتیں بھی آپ کو بتائی جا رہی ہیں۔ اور چوتھی خصوصیت اس تفسیر کی یہ ہے کہ اس تفسیر کے اندر جو اصلاح والی باتیں ہیں نا، جن سے ایک کوئی برا انسان ہو وہ اچھا ہو جائے، اور جو اچھا ہے وہ اور بھی اچھا ہو جائے، جیسے کسی میں جھوٹ بولنے کی عادت ہے، تو اس تفسیر کے اندر یہ بتایا گیا ہے کہ جھوٹ کے کیا کیا نقصانات ہیں، اور جھوٹ کے حوالے سے کیا کیا حدیث پاک آئی ہیں، تو اس طرح وہ حدیث پاک بھی لکھی گئی ہیں، یعنی جس سے ایک انسان اچھا ہو جائے وہ باتیں بھی اس تفسیر کے اندر لکھی گئی ہیں۔ اور اس تفسیر کی آخری، ویسے تو بہت ساری اچھی اچھی باتیں ہیں لیکن ہمارا تو پروگرام چھوٹا سا ہے، اس پروگرام میں جتنی باتیں ہوں گی وہی آپ کو بتائی جائیں گی، ایک آخری بات بتاتا ہوں، وہ یہ ہے کہ اس تفسیر کے اندر پیارے پیارے نبی صلی اللہ علیہ وسلم کی سیرت بھی لکھی ہوئی ہے، کہیں کہیں سیرت بھی بیان ہوئی ہے کہ پیارے نبی صلی اللہ علیہ وسلم کا انداز کیسا تھا، یہ اس آیت پہ آپ صلی اللہ علیہ وسلم کیسے عمل کرتے تھے۔ تو آپ ایک تفسیر پڑھ رہے ہیں قرآن پاک سمجھنے کے لیے، لیکن اس تفسیر کے ذریعے سے آپ کتنی ساری چیزیں سیکھ رہے ہیں، تو ہے نا کتنی زبردست تفسیر۔ تو اگر ہمیں قرآن پاک سیکھنا ہے تو اس کے لیے ہمیں کون سی کتاب پڑھنی ہے؟ سیرات المنان۔ بچوں اتنی زبردست تفسیر، اتنی مزیدار تفسیر، اور اتنی آسان تفسیر، تو آپ بھی نیت کر لیجئے قرآن پاک کو سمجھنے کے لیے ہم بھی انشاءاللہ تفسیر سیرات الجنان پڑھیں گے انشاءاللہ۔ پیارے بچوں اسی کے ساتھ ہم بڑھتے ہیں اپنے اگلے سیگمنٹ کی جانب، اور ہمارے سیگمنٹ کا نام ہے ہمارا قرآن۔
قرآن میرا نور والی کتاب۔
پیارے بچوں اور کڈس مدنی چینل کے ناظرین، سیگمنٹ ہے ہمارا قرآن، اور میں ہوں حسنین رضا تاری۔ اس سیگمنٹ میں ہم قرآن پاک میں موجود چیزوں کے بارے میں آپ کو بتائیں گے کہ قرآن پاک میں کن کن چیزوں کا ذکر ہے، اور پھر ان چیزوں کے بارے میں آپ سے انفارمیٹیو باتیں بھی شیئر کریں گے۔ تو آئیے ہم اپنے پروگرام کو آگے بڑھاتے ہیں۔ پیارے بچوں آج ہم ایک ایسے دن کا ذکر کرنے جا رہے ہیں جس کا ذکر قرآن پاک میں آیا گئے، اور اسی دن کے نام پہ قرآن پاک کی ایک سورت بھی گئے، اس دن کو جمعہ کہا جاتا گئے، اور جو سورت نازل ہوئی اس کا نام سورہ جمعہ ہے، اور اسی برکت والے دن میں ایک نماز بھی ادا کی جاتی گئے جسے نماز جمعہ کہا جاتا گئے۔ آئیے اس مبارک دن اور نماز جمعہ کے بارے میں کچھ اہم باتیں سنتے گئے۔ پیارے بچوں ہم بہت خوش نصیب ہیں کہ اللہ پاک نے ہمیں جمعہ کی نعمت عطا فرمائی، جمعہ کا دن بہت ہی فضیلت والا گئے۔ حدیث پاک میں جمعہ کے دن کو عید کا دن کہا گیا گئے، جی یعنی جمعے کا دن عید کا دن ہوتا گئے، اور اسی طرح جمعے کے دن کو سارے دنوں کا سردار بھی کہا گیا گئے۔ جمعے کے دن مرنے والا انسان شہید کا رتبہ پاتا گئے، اور عذاب قبر سے محفوظ ہو جاتا گئے۔ ایک بزرگ رحمت اللہ علیہ کے فرمان کے مطابق جمعہ کو حج ہو تو اس کا ثواب 70 حج کے برابر ہے، اور جمعے کی ایک نیکی کا ثواب 70 گنا گئے۔ پیارے بچوں اللہ پاک نے جمعے کے دن مسلمانوں کو ایک خاص نماز عطا فرمائی ہے جسے نماز جمعہ کہا جاتا ہے، جو کہ اس دن نماز ظہر کی جگہ پڑھی جاتی ہے۔ آئیے قرآن پاک میں اس نماز کے بارے میں اور جمعہ کے دن کے بارے میں سنتے گئے۔ اللہ پاک قرآن پاک میں ارشاد فرماتا ہے، ترجمہ کنز الارفان، اے ایمان والو جب جمعے کے دن نماز کے لیے اذان دی جائے تو اللہ کے ذکر کی طرف دوڑو اور خرید و فروخت چھوڑ دو، اگر تم جانو تو یہ تمہارے لیے بہتر ہے۔ پیارے بچوں حدیث پاک میں آتا ہے اللہ پاک کے آخری نبی محمد عربی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اس بات میں کوئی شک نہیں کہ تمہارے لیے ہر جمعہ کے دن میں ایک حج اور ایک عمرہ موجود ہے، لہذا جمعہ کی نماز کے لیے جلدی نکلنا حج ہے، اور جمعہ کی نماز کے بعد عصر کی نماز کے لیے इंतजार करना उम्र आगे। तो प्यारे बच्चों देखा आपने, जो जुमा की नमाज के लिए जल्दी निकलेगा तो उसे हज का सवाब मिलेगा। तो हमें भी जुमा के दिन नमाज के लिए जल्दी निकलने की कोशिश करनी चाहिए। प्यारे बच्चों जुमे के दिन पाक साफ होकर, खुशबू लगाकर, इमामा शरीफ पहनकर मस्जिद में जुमा पढ़ने के लिए जाना चाहिए। इमामा शरीफ बांधकर नमाज पढ़ने वालों के बारे में हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, बेशक अल्लाह पाक और उसके फरिश्ते जुमा के दिन इमामा बांधने वालों पर दुरूद भेजते हैं। तो प्यारे बच्चों हमें जुमा का दिन अच्छे अंदाज से सेलिब्रेट करना चाहिए और उस दिन हमें ज्यादा से ज्यादा नेकियां करनी चाहिए। अल्लाह पाक हमें इन बातों पे अमल करने की तौफीक अता फरमाए। प्यारे बच्चों आज हमने जुमा के मुबारक दिन और नमाज जुमा के बारे में सुना, इसका जिक्र कुरान पाक में किस तरह आया है। अब हम बढ़ते हैं अपने अगले सेगमेंट की तरफ।
प्यारे बच्चों अभी सेगमेंट में आपने जुमे के बारे में सुना कि जुमातुल मुबारक का जिक्र कुरान पाक में कैसा आया है और जुमे पर पूरी सूरत भी कुरान पाक में। हमें जुमे के दिन का ना एहतमाम करना चाहिए, ये मुसलमानों की ईद का दिन है और इमामा तो बांधना चाहिए। अभी आपने सुना कि जुमे के दिन जो इमामा बांधता है फरिश्ते उस पर दुरूद भेजते हैं, सलवार कमीज़ पहने, इमामा बांधें, आप शुरू में मस्जिद में जाएँ, इमाम साहब का बयान सुने और फिर एहतमाम से बाहर निकलें, है ना। ये नहीं कि फ़ौरन आप बाहर चले जाएँ, सलात सलाम पढ़ें, झूम झूम के फिर बाहर निकलें, ज़्यादा से ज़्यादा इबादत करें। तो जुम्मे के दिन का हमें एहतमाम करना चाहिए, आम दिनों की तरह नहीं गुजारना चाहिए। जुम्मा है तमाम दिनों का सरदार है। अल्लाह करीम हमें जुम्मे के दिन खूब खूब नेकियां करने की तौफीक अता फरमाए। प्यारे बच्चों ये था हमारा प्यारा सा आज का सेगमेंट। हम बढ़ते हैं अपने आखिरी और लास्ट सेगमेंट की जानिब जिसमें ज़बरदस्त मुकाबला, मैंने बताया था ना शुरू में मुकाबला होगा, तो इस मुकाबले की जानिब बढ़ते हैं और इस सेगमेंट का नाम है एराब पहचान कर लगाएं। प्यारे बच्चों ये देखिए आपके सामने एक लफ्ज़ लिखा हुआ है वतुदलू। अभी जो लफ्ज़ है इसमें देखिए एराब लगे हुए हैं, ये ज़बर लगा हुआ है, ये पेश है, ये जज़्म है, यहाँ भी जज़्म है, लेकिन ये जो लाम है ना लाम इस पर कोई भी एराब नहीं है। अब इस पर कौन सा एराब आएगा ये पहचानना है आपने, इसी का मुकाबला होगा। मैं पढ़ूंगा ये लफ्ज़ जैसे अभी मैंने पढ़ा है ना वतुदलू, तो मेरे पढ़ने से आपने पहचानना है। जो पहचान लेगा सही जवाब निकाल देगा बता देगा तो वो जीत जाएगा, उसका जवाब दुरुस्त मान लेंगे और सारे सही होंगे तो यकीनन वो जीत जाएंगे, उनकी टीम भी जीत जाएगी। तो जो जवाब दुरुस्त होगा ना वो ये देखें लिखा हुआ सही, यहाँ पर इस तरह सही लिखा हुआ आ जाएगा। तो लाम के ऊपर आना चाहिए था पेश, ये देखें पेश लाम के ऊपर लिखा हुआ आ गया है। तो कौन कौन मुकाबले के लिए आ रहा है फिर, टीम ए से कौन आ रहा है, टीम ए से पहले यहाँ से सिलेक्शन कर लेते हैं। आप आ जाएं माइक लेके जाइएगा वहाँ पर चले जाएँ वहाँ पर, शाबाश। और टीम बी से कौन आ रहा है, माइक कहाँ है, टीम बी का माइक इनको दे दें, सीधे हाथ से दे दीजिए, सीधे हाथ से ले लें माइक ले लीजिए सीधे हाथ से, आप भी वहाँ पहुँच जाएं। चले माशाल्लाह आप दोनों ने पोजीशन संभाल ली है, फिर तैयार हैं
जी।
चले पहला लफ्ज टीम ए के लिए दिखाइएगा, टीम ए के लिए, टीम ए कौन है ये, हाँ मेरे दाएं जानिब वाले इस तरफ वाले जी। पहला लफ्ज है मिन अमवालिन नासी, पहला लफ्ज ही कुछ मुश्किल आ गया है, इतनी जल्दी तलाश कर लिया, क्या है ये,
जेर,
जेर, थोड़ा माइक करीब करें,
जेर,
जेर कहाँ पर आएगा, जेर
लाम के नीचे,
लाम के नीचे, अच्छा इस लाम के नीचे कह रहे हैं जेर आएगा, दिखाइएगा जवाब दुरुस्त गलत, इस लाम के नीचे जेर आएगा जवाब दुरुस्त हो गया है। बात है माशाल्लाह, मैं तो समझा था कुछ टाइम लगेगा लेकिन इन्होंने तो फौरन तलाश कर लिया। टीम बी के लिए कौन सा लफ्ज है, टीम बी के लिए है यस अलू नका, यस अलू नका, ऐसा लग रहा है सब पे एराब है लेकिन एक हर्फ पे एराब नहीं है, वो कौन सा है सही एराब जी,
जज़्म,
जज़्म कहाँ पर,
वाव के ऊपर,
वाव के ऊपर जज़्म है या नहीं, ये है वाव, इसके ऊपर जज़्म है और जज़्म का शेप यही है। टीम बी का जवाब भी दुरुस्त हो गया है, बात है। टीम ए के लिए अगला लफ्ज अनिल अहिल्ला, अनिल अहिल्ला, टीम ए जल्दी जल्दी जवाब तलाश कर रहे हैं इस बार,
जेर,
जेर कहाँ पर,
हाँ के नीचे,
हाँ के नीचे, इस बार आपके दोनों जेर आए हैं ना, पहले सवाल में भी जेर था जी, कह रहे हैं हाँ के नीचे जेर है, अनिल अहिल्ला हाँ के नीचे जेर है, टीम ए का जवाब दुरुस्त हो गया है।
सुभानअल्लाह।
टीम बी के लिए कौन सा लफ्ज है, मवाकीतू, पहचान अच्छी कर रहे हैं आपकी माशाल्लाह, मवाकीतू ٹیم بی. تھوڑا کنفیوز ہو رہے ہیں, کون سے حرف کے اوپر یا نیچے اعراب نہیں ہے؟ بہت اچھی بات ہے, غور کیا ہے انہوں نے.
جزم,
جزم ہے. یہ جزم کہاں پر ہے؟
یا کے اوپر.
یہ ریا, اس کے اوپر جزم. جی, یا کے اوپر جزم بتا رہے ہیں. یہ ہے یا, یا کے اوپر جزم ہے. ٹیم بی کا جواب بھی درست ہے. اچھا دیکھیں, ٹیم اے کا دونوں بار زبر آیا ہے اور ٹیم بی کا دونوں بار
جزم.
کچھ بھی آ سکتا ہے, ماشاء اللہ. اس بار تو بہت جلدی جلدی آپ نے اعراب تلاش کر لیے. پیارے بچوں, آج آپ نے جزم اور زیر کے بارے میں آپ نے سیکھا ہے کہ زیر کہاں لگتا ہے اور کیسے پہچان کرنی ہے, اور زبر کہاں لگتا ہے, زبر کی پہچان کیسے کرنی ہے. ماشاء اللہ, آپ دونوں نے زیر اور جزم کے بارے میں بتایا. چلیں, ماشاء اللہ. کون سی ٹیم جیتی ہے پھر؟ یہ تو فیصلہ ہوا ہی نہیں. ٹیم اے ٹیم بی
دونوں جیت گئی.
دونوں جیت گئیں, دونوں ہاری نہیں. ہاں, دونوں کے صحیح جواب ہے نا. ماشاء اللہ, ٹیم اے اور ٹیم بی دونوں کی دونوں ٹیمیں
جیت گئی ہیں,
ماشاء اللہ. پیارے بچوں, اسی کے ساتھ ہمارا سیگمنٹ ختم ہوتا ہے اور اسی سیگمنٹ کے ساتھ ہمارا پروگرام بھی ختم ہوتا ہے. ملتے ہیں اگلے پروگرام میں نئی باتوں کے ساتھ, نئی انفارمیشن کے ساتھ. اپنا خیال رکھیے گا. کڈز مدنی چینل دیکھتے رہیے. صلوا علی الحبیب
محمد
صلی اللہ علیہ وسلم.
نور والی, نور والی, نور والی کتاب قرآن میرا, نور والی کتاب قرآن میرا, نور والی کتاب.